रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
सांसदहरू उपस्थित नभएपछि छ नम्बर प्रदेश सभाको बैठक 12 गतेसम्मलाई स्थगित, छलफलका एजेन्डा नभएकाले बैठक सरेको सभामुख शाहीको भनाई।
लगानी र व्यवसाय दुवैको सुरक्षा हुने गरी विशेष सुरक्षा नीति बनाउने आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीको प्रतिबद्धता। प्रदेश सरकारले लगानी मैत्री वातावरण बनाउनु पर्ने व्यवसायीहरूको माग।
प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका मनोज पुन सहित दुईजना प्रहरीको कारवाहीमा मारिए, प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गर्नु परेको प्रहरीको दावी।
र प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा घरेलु टोली सुदूरपश्चिम र एपिएफको विजयी सुरुवात। डिपिएलमा 4 जना खेलाडी समान 1,50,000 अनुबन्धित।
हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट विश्वबन्धु रोकाई र डिलो रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शोभायात्रा हाम्रो पात्र मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। छ नम्बर प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले शान्ति सुरक्षा बिना समृद्धि सम्भव नभएको भन्दै विशेष किसिमको सुरक्षा नीति अपनाइने बताउनु भएको छ। सुर्खेत उद्योग वाणिज्य संघले गरेको शुभकामना तथा सुझाव आदान प्रदानका क्रममा मन्त्री भण्डारीले लगानी र व्यवसाय दुवैको सुरक्षाको प्रत्याभूति नभएसम्म लगानी भित्रिन नसक्ने भन्दै सहकार्यका लागि निजी क्षेत्रले पनि सरकारलाई उचित सुझाव र मार्ग निर्देशन गर्नु पर्ने बताउनुभयो। समृद्ध र सुरक्षित प्रदेश बनाउने सरकारको पहिलो उद्देश्य रहेको भन्दै मन्त्री भण्डारीले प्रदेश स्तरमा सुरक्षा योजना र नीति बनाउन नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा समिति गठन गरिसकिएको पनि बताउनु भएको छ। यस प्रदेशमा लगानी आकर्षित गर्नका लागि ठूला लगानीकर्तालाई कर छुट दिनेदेखि मुनाफाको थोरै हिस्सा मात्रै प्रदेश सरकारलाई बुझाए हुने गरी आफूले योजना बनाइरहेको पनि उहाँको भनाइ छ। प्रदेश उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पदम बहादुर शाहीले अहिले पनि कर तथा राजस्व बुझाउनका लागि कर्णालीका व्यापारीहरू नेपालगञ्ज धाउनुपर्ने बाध्यता रहेको भन्दै यो समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक नीति बनाउनु पर्ने सुझाव दिनुभयो। कार्यक्रममा सङ्घका अध्यक्ष प्रकाश अधिकारीले पनि अझै बन्द हडताल र चन्दा आतंकबाट व्यवसायीले मुक्त नपाइरहेको भन्दै आन्तरिक मामिला मन्त्रीको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट लगानी भिटाउने पहल आफूहरूले सुरु गरिसकेको जिकिर गर्दै उहाँले अब प्रदेश सरकारले लगानी मैत्री वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो।
धेरैजसो सांसदहरू सुर्खेत बाहिर भएपछि हिजो बस्ने भनिएको 6 नम्बर प्रदेश सभाको बैठक स्थगित भएको छ। सांसदहरू अस्थायी मुकाम सुर्खेतभन्दा अन्यत्र भएका कारण हिजो बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक फाल्गुन 12 गतेसम्मका लागि स्थगित भएको हो। प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै कोही सांसद काठमाडौँ र कोही गृह जिल्ला गएका कारण संसदको बैठक बस्न नसकेको जनाएको छ। हिजोको बैठकमा प्रदेशको राजधानी र प्रदेशको नामाकरणबारे छलफल गर्ने कार्यसूची रहेको थियो। यता सभामुख राजबहादुर साईले भने छलफलमा एजेन्डा नभएका कारण पनि बैठक स्थगित गर्नु परेको बताउनु भएको छ। प्रदेशको नामका रूपमा कर्णाली, भेरी कर्णाली, पञ्चकोशी र राजधानीका रूपमा सुर्खेत छलफलमा रहेको बताउनु भएको छ। साईले मन्त्री छनौटमा असन्तुष्ट भएको भन्दै सांसद पदबाट राजीनामा दिएको भनिएका मुगुका चन्द्रबहादुर साईको राजीनामा संसद सचिवालयमा नआएको बताउनु भएको छ।
नेकपा एमालेको प्रदेश नम्बर 6 को संसदीय दलको प्रमुख सचिव तकमा गुलाबजङ शाह नियुक्त हुनु भएको छ। यसअघि मन्त्रीको चर्चामा रहनुभएका शाहीलाई एमाले संसदीय दलले शाह प्रमुख सचेतकको जिम्मेवारी दिएको हो। एमाले प्रदेश नम्बर 6 का संसदीय दलका नेता यामलाल कणेलले शाहीलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको बारेमा प्रदेश संसद सचिवालयमा जानकारी गराएको बताउनु भएको छ। सल्यान निर्वाचन क्षेत्र नम्बर 1 कबाट निर्वाचित हुनुभएका शाह एमालेका केन्द्रीय सदस्य समेत हुनुहुन्छ।
रोल्पाको माडी गाउँपालिकामा करिब 2 करोड लगानीमा स्वास्थ्य चौकी निर्माणको काम थालिएको छ। स्वास्थ्य चौकी भवन निर्माण योजनाले गर्दा स्थानीयले रोजगारी समेत पाएका छन्। भवन निर्माणका क्रममा अहिले महिला पुरुष गरी करिब 25 जनाले काम पाएका छन्। आगामी 2075 असार मसान्तसम्म भवनको निर्माण कार्य सम्पन्न हुने बताइएको छ। 15 कोठे भवनको स्वास्थ्य चौकी बनेपछि सेवा दिन सजिलो हुने जिल्ला स्वास्थ्य कार्यालय माडी र माडी 2 घरतीका रोल्पाका प्रमुख डिल्लीराज आचार्यले बताउनुभयो।
16 वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा बैतडीमा एक युवकलाई 28 वर्ष र अर्का युवकलाई जन्मकैद हुने भएको छ। 16 वर्षीय एक किशोरीलाई सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले भरतुराम लाहुर लुहारलाई जिल्ला अदालत बैतडीले जन्मकैदको फैसला गरेको हो। पाटन नगरपालिका 1 का 18 वर्षीय भरतराम लुहारलाई जन्मकैद सहित 8 वर्ष थप कैद हुने फैसला गरेको जिल्ला अदालत बैतडीले जनाएको छ। न्यायाधीश विष्णु प्रसाद गौतमको इजलासले आरोपीलाई 28 वर्षको कैद सजाय सुनाएको छ भने 27 वर्षीय मनोज राम दयाललाई भन्ने जन्मकैदको सजाय सुनाइएको छ। गएको साउन 3 गते दुवैजनाले किशोरीलाई सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै पीडितका अभिभावकले साउन 9 गते इलाका प्रहरी कार्यालय पाटन बैतडीमा उजुरी दिएका थिए। उजुरी दिएकै दिन प्रहरीले आरोपीलाई पनि पक्राउ गरेको थियो।
स्थानीय आर्गानिक खाद्यान्न बालीको सङ्कलन कार्य गर्दै आएको खाद्य संस्थान जुम्लाले कोटा अनुसारको सिमी नपाएको गुनासो गरेको छ। व्यापारीहरू गाउँमै पुगेर महँगो मूल्यमा सिमी किन्न थालेपछि संस्थानले सिमी नपाएको हो। 2070 सालबाट सरकारले स्थानीय किसानलाई प्रोत्साहन गर्नका लागि जुम्लामा स्थानीय आर्गानिक खाद्यान्न बालीको सङ्कलन कार्य सुरु गरेको भए पनि किसानहरूले मागको मूल्यभन्दा कम मूल्यमा खाद्य संस्थान जुम्लाले सिमी खरिद गर्ने भएपछि व्यापारीलाई सिमी किन्ने गरेका छन्। यो वर्ष जुम्लामा संस्थानले सिमीको कोटा 100 क्विन्टल सङ्कलन गर्ने लक्ष्य रहेको भए तापनि खाद्यान्न संस्था जुम्लाले 69 क्विन्टल मात्र सिमी खरिद गरेको शाखा प्रमुख रणबहादुर ईयरले बताउनुभयो। उहाँले जुम्ली लोकल सिमी प्रति किलो 110 रुपियाँमा संस्थानले खरिद गर्ने गरेको बताउनुभयो। किसानहरूले व्यापारिकसँग भने सिमी प्रति किलो 120 देखि 125 रुपियाँसम्म बिक्री गर्दै आएको बताएका छन्।
विश्व मातृभाषा दिवस हिजो नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपालमा भने मातृभाषाको संरक्षणका लागि यो दिवसलाई त्यति महत्त्वका साथ मनाउन नसकेको हो कि भन्ने जनगुनासो बेला बेला आइरहेको पाइन्छ। हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटेका केही सर्वसाधारणलाई मातृभाषाको उचित संरक्षण र सम्वर्धनको लागि के गर्नु पर्ला भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
मगरको पनि नेवारको पनि बाहुनको जुनसुकै जे जति जातिको छ नि त्यो मातृभाषालाई चाहिँ हामीले संरक्षण गर्नुपर्छ। सांस्कृतिक लोभ हुन नदिनु पर्यो। किन भन्दाखेरि हामीले विभिन्न संस्थाहरूबाट सहयोग मागेर पनि भएर हुन्छ भने तिनीहरूको चाहिँ कुनै कार्यालय गराउनु पर्यो अथवा चाहिँ अफिसहरू गराउनु पर्यो हुन्छ नि। सबै भाषाहरूलाई चाहिँ समान तरिकाबाट जोगाउनुपर्छ र संस्कृतिको चाहिँ जगेर्ना गर्नुपर्छ।
नेपालमा बोलिने विभिन्न भाषाहरू संरक्षणका लागि यो दिवस मनाउन जरुरी छ।
आफ्नो मातृभाषा भनेको एउटा त्यो ठाउँको एउटा चाहिँ एउटा आफ्नो कल्चर हो, आफ्नो छुट्टै पहिचान हो। यदि आफ्नो मातृभाषा नै नबोल्ने हो भने यदि त्यो मातृभाषा लोप भएर जान सक्छ, पछि आउने पिँढीलाई त्यो मातृभाषाको बारेमा केही कुरा पनि ज्ञान नहुन सक्छ। त्यसैले मातृभाषालाई जोगाइराख्न आवश्यक छ।
भाषाहरूलाई संरक्षण गर्न, जोगाउन, दिवसहरू मनाउन आफ्नो ठाउँबाट आफ्नो चाहिँ प्रयासहरू चाहिँ गर्नुपर्छ।
सबै भाषाभाषीहरूले यसको आवाज उठाउनुपर्छ अनि आफ्नो भाषाको संरक्षण गर्नको लागि यस सम्बन्धी पुस्तकहरू पनि प्रकाशन गर्नुपर्छ होइन। अनि त्यस्तै गरी भाषा सम्बन्धी अब विभिन्न शिक्षाहरू दिइरहने कार्य गरिएको छ, विभिन्न पुस्तकहरू निकाल्ने कार्य गरेको छ। यसलाई अझै राम्रोसँग व्यवस्थित गर्नको लागि सबै आफ्नो आफ्नो भाषाभाषीहरू विस्तृत रूपमा उठ्नुपर्छ।
मगर, थारू, अहिले लोपन्मुख जातिहरू, राउटेहरूले बोल्ने जस्तै भाषाहरू पनि आफ्नो भाषा शैलीबाट बोल्ने हुन्छन्। त्यही भएर आफ्नो संस्कृति, पुरानो रीतिरिवाज र चालचलनलाई अनि राम्रोसँग संरक्षण गर्नुपर्छ।
आजभोलिका जस्तो नयाँ भाषा संस्कृति भाषा शैलीहरूले गर्दाखेरि आफ्नो पुरानो मातृभाषाहरू हामीले बिर्सिँदै गइरहेका छौँ। अनि पहिलादेखि हामीले के भाषा बोलेका छौँ आफ्नो बच्चा बच्चीहरूले पनि थाहा पाएर आउँदैन। पुरानो भाषाहरू लोप हुँदै गइरहेका छन्। उनीहरूलाई बचाउनको लागि हामीले यस्ता दिवसहरू मनाउनु पर्दछ, सांस्कृतिक कार्यक्रमहरू पनि गर्नुपर्दछ, यस्तो प्रतियोगिताहरू पनि राख्नुपर्छ।
फेरि खबरमा खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सांसदहरू उपस्थित नभएपछि छ नम्बर प्रदेश सभाको बैठक 12 गतेसम्मलाई स्थगित, छलफलका एजेन्डा नभएकाले बैठक सरेको सभामुख शाहीको भनाई, लगानी र व्यवसाय दुवैको सुरक्षा हुने गरी विशेष सुरक्षा नीति बनाउने, आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीको प्रतिबद्धता, प्रदेश सरकारले लगानी मैत्री वातावरण बनाउनु पर्ने व्यवसायको माग लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियनको सदस्यता विस्तार अभियान भोलागौरीमा सम्पन्न भएको छ। बढियाताल गाउँपालिकाका उपप्रमुख दिपा गौतमले राष्ट्रलाई पाल्ने श्रमिक मजदुर लगायत पिछडिएको वर्गको उत्थानका लागि गाउँपालिकालाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो। सरकारले प्रदान गर्ने सेवा सुविधामा गाउँपालिकाको तर्फबाट थप सुविधा दिने पनि उहाँको भनाइ छ। उपप्रमुख गौतमले स्थानीय सरकारले मजदुरको मात्र नभई एकल महिला, जनजाति, मधेसी, पिछडा वर्ग लगायत सम्पूर्ण वर्गको न्याय, उत्थान र आर्थिक समृद्धिका निम्ति काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नेपाल सरकारले गरिब मजदुर तथा पिछडा वर्गको उत्थानमा ल्याएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न गराउने उहाँले बताउनुभयो।
बाजुराको गौमूल गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने भएको छ। गाउँपालिकाको दोस्रो गाउँसभाबाट प्रतिबन्ध गर्ने निर्णय गरेको गौमुख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर थापाले बताउनुभयो। गाउँपालिकामा हुने विभिन्न खालका जडीबुटी अवैध रूपमा संकलन भएपछि दोस्रो गाउँसभाबाट 3 वर्षसम्मका लागि जडीबुटी संकलनमा रोक लगाउने थापाको भनाइ छ। सभाले चालु आर्थिक वर्ष 2074-75 र आगामी आर्थिक वर्ष 75-76 बजेट पारित समेत गरेको छ।
प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका मनोज पुन सहित 2 प्रहरीको कारवाहीमा मारिएका छन्। रूपन्देहीको देवदह 4 भवानीपुरमा प्रहरीले चलाएको गोली लागेर पुन र उहाँका सहयोगी सोम आले पनि मारिएको प्रहरीले पुष्टि गरेको छ। अपराधिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गर्दा उनीहरूको मृत्यु भएको रूपन्देहीका प्रहरी उपरीक्षक श्याम गेवालीले बताउनुभयो। प्रहरीको गोली लागेर घाइते भएका दुवैजनाको लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको पनि उहाँको भनाइ छ। युवा संघका रूपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता बसन्त पौडेलको हत्या गरेको आरोपमा झण्डै 1.5 वर्षदेखि उनीहरू प्रहरीको खोजीको सूचीमा रहेका थिए। यस्तै निर्माण व्यवसाय महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा पनि संलग्न रहेको आरोप प्रहरीले लगाउँदै आएको थियो।
डाक्टर गोविन्द केसीले आफ्नो शैक्षिक प्रमाणपत्रमा भूलवश 2 जन्ममिति उल्लेख भएको स्वीकार्नु भएको छ। डाक्टर केसीकै 3 जन्ममिति रहेको खबर विभिन्न सञ्चार माध्यममा आएपछि डाक्टर केसीले पत्रकार सम्मेलन गरेर आफ्नै शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्नुभएको छ। पत्रकार सम्मेलनमा उहाँले आफ्नो एसएलसीको चारित्रिक प्रमाणपत्रमा भूलवश अर्को मिति हुन गएको भन्दै भ्रष्टाचार विरुद्धको आफ्नो आन्दोलनलाई कमजोर बनाउन अनावश्यक हल्ला फैलाएको आरोप समेत लगाउनु भएको छ। गौरी बहादुर कार्की नेतृत्वको आयोगले दोषी ठहर गरेका त्रिविका उपकुलपति तीर्थ बानिया र कानून संकायका डिन तारा सापकोटा तथा प्रधान न्यायाधीश गोपाल पराजुलीको मिलोमतोमा आफू विरुद्ध अपभाव फैलाइएको पनि डाक्टर केसीले आरोप लगाउनुभयो। प्राविधिक त्रुटि स्वीकारेर आफ्ना नागरिकता र शैक्षिक प्रमाणपत्रहरू खुल्ला रूपमा पेश गरेको भन्दै डाक्टर केसीले आफूले जस्तै नागरिकता र शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्न प्रधान न्यायाधीश गोपाल पराजुलीलाई पनि चुनौती दिनुभयो।
एमाले र माओवादी केन्द्रबीचको 7 बुँदे सहमतिपछि एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ। ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी सकेसम्म आजसम्ममा मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। 3 सदस्य मात्रै रहने मन्त्रीमण्डलमा माओवादीले अहिलेसम्म कसैलाई पनि पठाएको छैन। संविधान अनुसार मन्त्रीको संख्या भने 25 बढाउन नपाइने भनिए पनि प्रशासन सुधार सुझाव आयोगले भने 15 मन्त्रालय बनाउन सुझाव सहितको प्रतिवेदन दिए बुझाएको छ। ओलीले 18 मन्त्रालय राख्ने तयारी गर्नुभएको भन्दै मन्त्री परिषदले मन्त्रालयको संख्या र नाम अनुमोदन गर्ने जनाइएको छ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी संसदीय दलको विधान लगायतका समसामयिक विषयमा छलफल हुने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताउनुभयो। बैठकमा नयाँ सरकारले काङ्ग्रेस नेतृत्वको अघिल्लो सरकारले राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि गरेको सिफारिसलाई संशोधन गरी नयाँ नाम सिफारिस गरेको सम्बन्धमा समेत छलफल हुने उहाँले बताउनु भएको छ।
बिहेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिलेलाई भनी अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक श्रेष्ठहरूसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबरमा लागौं सोझै केही खेल खबरतिर। धनगढीमा शुरू भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम र विभागीय टोली एपिएफले विजयी शुरूआत गरेका छन्। उद्घाटन खेलमा सुदूरपश्चिमले पश्चिमाञ्चल विकास क्षेत्रलाई 5 विकेटले हराउँदा एपिएफले मध्यपश्चिमलाई भने 10 विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। धनगढीको फाफला क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको पश्चिमाञ्चलले पुरै 20 ओभर खेल्दा 9 विकेटको क्षतिमा 73 रन बनाएको हो। पश्चिमाञ्चलका लागि वर्षा राणाले 14 र सरस्वती पुनले 10 रन बनाउँदा अन्यले दोहोरो अङ्क बनाउन सकेनन्। पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमाञ्चलकी लक्ष्मी साउदले 3 र कविता जोशीले 2 विकेट लिनुभएको छ। 74 रनको विजय लक्ष्यसहित मैदान उत्रिएको सुदूरपश्चिमले 17.1 ओभरमा 5 विकेट गुमाउँदै लक्ष्य भेटाएको हो। सुदूरपश्चिमका लागि विमला भट्टले 18 र कप्तान मन्जु बोगटीले 12 रन बनाउनु भएको छ। यस्तै दोस्रो खेलमा टसितिर ब्याटिङ गरेको मध्यपश्चिमले 18.4 ओभरमा सबै विकेट गुमाउँदै 36 रन मात्रै बनाउन सकेको हो। मध्यपश्चिमका लागि गीता गोसाईले 15 रन बनाउन बाहेक अरू खेलाडीले भने दोहोरो अङ्क जोड्न सकेनन्। मध्यपश्चिमलाई सस्तीमा समेट्ने क्रममा एपिएफकी ऋतु कनौजियाले 4 विकेट लिनु भएको छ। 37 रनको झिनो लक्ष्यसहित मैदान उत्रिएको एपिएफले 4.5 ओभरमा बिना विकेटको क्षतिमा लक्ष्य भेटाएको हो। यस्तै आज मध्यमाञ्चल र पश्चिमाञ्चल तथा दोस्रो खेलमा भने एपिएफ र पूर्वाञ्चल बीच खेल हुने संयोजक बाबु राजा श्रेष्ठले बताउनुभयो। प्रतियोगिताको विजेताले 5 लाख र उपविजेताले 2 लाख रुपियाँ पुरस्कार हात पार्ने भएका छन्।
यस्तै धनगढी प्रिमियर लिग डिपिएल 2 वसन्त रेग्मी, करण केसी, सागर पुन र आरिफ शेख सबैभन्दा महँगा खेलाडी बन्नुभएको छ। हिजो भएको बोलकबलमा 4 खेलाडीका छुट्टा छुट्टै टिममा समान 1,50,000 अनुबन्धित हुनुभएको हो। रेग्मी विराटनगर किङ्स, केसी र शेख महेन्द्रनगर युनाइटेड र पुन रूपन्देही च्यालेन्जबाट आबद्ध हुनुभएको छ। यस्तै पृथ्वी बास्कोटालाई विराटनगरले र नरेश बुढाइयरलाई काठमाडौँ गोल्डेन्सले समान 1,20,000 अनुबन्ध गरेका छन्। 1 लाख रकममा विराटनगरले पवन सराफ, राम नरेश गिरी, सौरभ खनाल, दिलीप नाथ र अनिल कुमार झा गरी 5 खेलाडीलाई किनेको छ। यही रकम सिवाईसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्की गरी 2 खर्च गरेको छ। काठमाडौँ गोल्डेन्सले ललित राजवंशी, अमित श्रेष्ठ, किशोर महतो र सहाब आलमलाई 1-1 लाख लगानी गरेको छ। महेन्द्रनगरले रोहित कुमार पौडेल र भुवन कार्कीलाई 1 लाख खर्चिएको छ। रूपन्देही च्यालेन्जर्सले सुसन भारी, विक्रम कुमार भूषाल र सिद्धान्त लोहनी किन्न जनै 1-1 लाख खर्चिएको छ। टिम चौराहा धनगढीले भने योगेन्द्र सिंह कार्की, ललित भण्डारी, सोनु तामाङ र सुनिल धमलालाई जनै 1 लाखमा किनेको छ।
र नेपाल आर्मी हेटौडा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। हेटौडामा भएको पहिलो सेमी फाइनलमा मनाङ मर्साङदी क्लबलाई 1-0 हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो। खेल अवधिभर मनाङले आर्मीलाई दबावमा राखे पनि 89 मिनटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई उपाधि नजिक पुर्याउनु भएको हो। आर्मीले उपाधिका लागि आज भने पुलिस र सङ्कटा क्लबको विजेतासँग खेल्ने भएको छ। भूकम्पमा परेर ज्यान गुमाएका खेल पत्रकार सुमन बोमजनको स्मृतिमा आयोजना गरिएको प्रतियोगिताको विजेताले भने 5 लाख र उपविजेताले 3 लाख रुपियाँ पुरस्कार हात पार्ने भएका छन्। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सांसदहरू उपस्थित नभएपछि 6 प्रदेशसभाको बैठक 12 स्थगित। छलफलका एजेन्डा नभएकाले बैठक सरेको सभामुखको भनाई।
लगानी र व्यवसायी दुवैको सुरक्षा हुने गरी विशेष सुरक्षा नीति बनाउने, आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीको प्रतिबद्धता, प्रदेश सरकारले लगानी मैत्री वातावरण बनाउनु पर्ने व्यवसायीको माग,
प्रहरीको सर्वाधिक सूचीको खोजीको सूचीमा रहेका मनोज पुनसहित दुईजना प्रहरीको कारबाहीमा मारिए, प्रहरीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गर्नु परेको पुलिसको दावी,
र प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा घरेलु टोली सुदूरपश्चिम र एपिएफको विजयी सुरुवात, डिपिएलमा चारजना खेलाडी समान 1,50,000 अनुबन्धित। हवस् त, बिहान 6:30 भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुनु नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै विश्वबन्धु रोकाई र डिलो रावत पनि बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।